हाम्रो ज्ञानेश्वर मण्डलीलाई प्रभुले धेरै कुराहरू सिकाउँदै हुनुहुन्छ। एउटा कुरा हामीले प्रभुबाट सिकेको कुरो चाहिँ जसले हामीलाई धेरै आनन्द दिइराखेको छ त्यो चाहिँ दिने कुरोको सम्बन्धमा हामीले कति कुराहरू सिकिराखेका छौँ। भाइ बहिनीहरू, तपाईँहरूलाई प्रभुले कति कुराहरू सिकाउनु भएको छ, हामीलाई प्रभुले यो देखाउनु भएको छ, हामी चाहिँ दिने बाबुका दिने छोरा छोरीहरू हौँ। हाम्रो परमेश्वर बाबु चाहिँ दिने परमेश्वर, लिने 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 होइन। कति ईश्वरहरू चाहिँ त्यस्तै पनि छन्, त्यो पनि ल्याऊ, त्यो पनि ल्याऊ, त्यो पनि ल्याऊ, खसी पनि ल्याऊ, बोको पनि ल्याऊ, कुखुरा पनि ल्याऊ, सुन चाँदी ल्याऊ, रुपियाँ पैसा ल्याऊ, त्यस्ता ईश्वरहरू पनि छन्। हाम्रो परमेश्वर चाहिँ लिने ईश्वर हुनुहुन्न, दिने परमेश्वर हुनुहुन्छ। उहाँले आफ्नो एकमात्र पुत्र पनि तपाईँ र म जस्ता मानिसहरूको निम्ति क्रुसमा मर्नलाई दिइहाल्नुभयो। अनि बाइबलमा त यो लेखिएको छ, रोमी 8:32 पल्टाउन पर्दैन, रोमी 8:32 त यो पनि लेखिएको छ, परमेश्वर जसले आफ्नो निज पुत्रलाई पनि बाँकी राख्नु भएन तर उहाँलाई हामी सबैको निम्ति दिइहाल्नुभयो, उहाँका साथमा अरू सबै थोक उहाँले कसरी हामीलाई सित्तैमा दिनुहुने छैन र भनेर प्रश्न गरिएको छ। भनाइको अर्थ चाहिँ आफ्नो एउटै मात्र पुत्र प्रभु येशु ख्रीष्टलाई त उहाँले हाम्रो निम्ति क्रुसमा बलिदान हुनलाई मर्नलाई दिइहाल्नुभयो भनेपछि कुन यस्तो कुरो छ परमेश्वरको दृष्टिमा येशु ख्रीष्ट भन्दा पनि अझ बहुमूल्य जो कि परमेश्वरले आफ्नो लागि साँचेर राख्नुहुन्छ। सबै कुरो दिनुहुन्छ हामीलाई, हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटको हो र ज्योतिको पिताबाट आउँछ जसमा न त कहिल्यै अदल बदल न फेरफारको छाया छ भनेर बाइबलमा लेखिएको छ। बाइबलमा यो पनि लेखेको छ, सबै थोक तिमीहरूको हो, चाहे पौलुस, चाहे अपुल्लोस, चाहे केफास, चाहे संसार, चाहे जीवन, चाहे मरण, चाहे वर्तमानका कुराहरू, चाहे भविष्यका कुराहरू, सबै थोक तिमीहरूकै हो, तिमीहरू ख्रिस्टका हौ अनि ख्रिस्ट चाहिँ परमेश्वरको हुनुहुन्छ। हामी त गरिब छैनौँ भाइ बहिनीहरू, हामी त टुरा टुरीहरू होइनौ, हाम्रो त स्वर्गीय बाबु हुनुहुन्छ जो कि धनी 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 हुनुहुन्छ। अनि उहाँले हामीलाई के भन्नुहुन्छ भनेदेखि, म दिने बाबुका छोराछोरीहरू तिमीहरू पनि दिने छोराछोरीहरू हुनुपर्छ, लिने 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 होइन दिने, परमेश्वर त्यसरी भन्नुहुन्छ। जक्कै नाउँ भएका एकजना महसुल उठाउने एकजना मानिस थिए नि, अनि प्रभुलाई पाएपछि उसले त के भन्दछ भनेदेखि, प्रभु कसैकोबाट मैले केही कुरो लिएको छु भने म 4 गुणा फिर्ता गरिदिन्छु, आफूसित भएका जे जति छन् त्यसको म त आधा त म प्रभुको कामको लागि दिन्छु। भनाइको अर्थ चाहिँ त्यो मान्छे जस्तो जगात उठाउने मान्छे अर्कालाई ठगेर लुटेर जगात उठाउनु भने कस्टम्स ड्युटीमा कस्टम्समा बस्नेहरू जगात उठाउने ठगेर लुटेर धेरै अर्काको रुपियाँ पैसा थुपार्ने जकै त्यस्तो खालको प्रवृत्तिको मान्छे थियो। तर यसो प्रभुलाई पाएपछि उसको जीवनमा परिवर्तन आयो अनि ऊ चाहिँ दिने दिने, उसको कमाईको आधा भाग नै दिने, उसले कसैबाट केही कुरो लिएको छ भनेदेखि त्यसको 4 गुणा फर्काइदिने। त्यो कसरी भयो, जक्कै जस्तो त्यस्तो खालको कन्जुस मान्छे, लोभी मान्छे, किनकि यहाँभित्र परिवर्तन आयो, यीशु प्रभुले उसको जीवनमा परिवर्तन ल्याउनु भयो। अनि यसै कारण ज्ञानेश्वर मण्डलीलाई प्रभुले यो दिने कुरोको सम्बन्धमा धेरै कुरो हामीलाई सिकाउनु भएको छ, अनि हामी प्रभुलाई धन्यवाद छौँ। अनि आज म तपाईँहरूलाई यो दिने कुराकै सम्बन्धमा अरू एक दुई कुराहरू जो हामीले जानिराखेको कुराहरू फेरि म सम्झाउन चाहन्छु, अनि त्यसपछिबाट प्रभुले एक दुईवटा नयाँ कुराहरू पनि आज तपाईँ र मलाई दिन चाहनुहुन्छ, सिकाउन चाहनुहुन्छ दिने कुरोको सम्बन्धमा। बाइबलमा लेखिएको हेर्नुहोस् है, पल्टाउनु पर्दैन, बाइबलको लुकाको 11:9 लेखिएको छ, प्रभु भन्नुहुन्छ माग त तिमीहरूलाई दिइनेछ, प्रभु भन्नुहुन्छ माग त तिमीहरूलाई दिइनेछ। लुका 6:38 गएर प्रभु भन्नुहुन्छ देऊ त तिमीहरूलाई दिइनेछ। बेग्ला बेग्लै कुरो 11:9 चाहिँ भन्नुहुन्छ माग त तिमीहरूलाई दिइनेछ। याकुबको 4:2 भन्दछ तिमीहरूलाई मिल्दैन किनकि तिमीहरू माग्दैनौ, माग त तिमीहरूलाई दिइनेछ, माग्न पर्यो त्यसरी भन्दछ। फेरि लुकाको 6:38 चाहिँ भन्छ देऊ त तिमीहरूलाई दिइनेछ। प्रियहरू हो, दुईवटा बेग्ला बेग्लै कुराहरू। एउटा कुरो चाहिँ साना केटाकेटीहरू हुन्छन् छन् भनेदेखि उनीहरू चाहिँ माग्छन् अनि मागेपछि उनीहरूले मागेका कुराहरू उनीहरूलाई दिइन्छ। साना केटाकेटीहरूले चाहिँ माग्छन् अनि उनीहरूलाई दिइन्छ। तर अलि बढेपछि, ठुलो भइसकेपछि, आफै कमाउन सकेपछि, आफैले काम गरेर आफ्नै पौरखले कमाउन सकेपछि त्यो मान्छेले गएर फेरि बा आमालाई माग्न अलि सुहाउँदैन, किनकि ऊ आफैले कमाउँदैछ, उसले कमाएर नै उसले धेरै कुरो आर्जन गरिराखेको छ भनेदेखि भन्दछ देऊ त तिमीहरूलाई दिइनेछ। यसकारण हामी सधैँ नै केटाकेटीहरू हुनु भएन, हामी प्रभुमा पर्न पर्यो, हामी प्रभुमा कमाउन सक्ने, काम गर्न सक्ने, परिश्रम गर्न सक्ने त्यस्ता खालकाहरू हुन पर्यो। अनि त्यस्तो भएपछि आफूसित भएका कुराहरू आफैले मुठीमा साँचेर, यस प्रकारले मुठी बाँधेर राखेर हामीले केही पनि पाउन सक्दैनौँ। सम्झनुहोस् त, तपाईँको हात यसरी मुठी बाँधेको छ, या भित्र पैसा छ कि के छ, सुन चाँदी छ कि के छ, हात यसरी बाँधेको छ, अनि परमेश्वरका गइकन तपाईँ परमेश्वरलाई भन्छ मलाई आशिष दिनुहोस् भन्नुहुन्छ। परमेश्वरका आशिषहरू त सस्तो किसिमका आशिषहरू हुँदैनन्। परमेश्वरले कहिल्यै पनि त्यस्ता प्लास्टिकले बनाएका चिजहरू, मान्छेले बनाएको नक्कली कुराहरू, त्यस्ता खालका कुराहरू परमेश्वरले दिनुहुन्न। उहाँले त सक्कली कुराहरू, असल कुराहरू, दामी दामी कुराहरू मात्रै परमेश्वरले दिनुहुन्छ। यसकारण यस्ता मुठी बाँधेर परमेश्वर मलाई आशिष दिनुहोस् भनेपछि परमेश्वरले तपाईँलाई भन्नुहुन्छ मैले कहाँ दिने, कहाँ थाप्छौ तिमी, थाप्ने ठाउँ त छैन, तिम्रो मुठी त बाँधिराखेका छौ, अनि यदि दिनु हो, मैले दिनु हो भनेदेखि तिम्रो हात खाली गर न, तिमीसित भएका कुराहरू फालिदेऊ, हात खाली गर, अनि म त्यहाँदेखि तिमीलाई दिन्छु। यो देऊ त तिमीहरूलाई दिइनेछ। अनि धेरैचोटि हामी क्रिस्चियनहरू चाहिँ हामी चाहिँ कन्जुस भएको कारणले हामी एक किसिमको लोभले आफै नै सबै कुरो मेरो मेरो मेरो, अनि त्यस्तो खालको कुरा गर्दा कतिवटा कुराहरू हामीले परमेश्वरलाई दिएका छैनौँ, हामीले मुठीभित्र राखेका छौँ। हो, हामी भन्छौँ प्रभुलाई मैले सबै कुरो दिएँ त भन्छौँ, तर कतिवटा कुरा चाहिँ साँच्ची राखेका छौँ। आज प्रभु भन्नुहुन्छ साँच्ची नै यदि तिमी मबाट सबै आशिष चाहन्छौ भने तिमीसित भएको पनि सबै कुरो मलाई देऊ। परमेश्वरलाई चाहिँ हामी चाहिँ थोरै दिने, परमेश्वरबाट चाहिँ धेरै कुरोको आशा राख्ने हुँदैन प्रियहरू। त्यस्तो खालको कुरो, त्यो केटोले याद छ तपाईँलाई, 5 रोटी 2 माछा उसको झोलोमा झोलामा थियो। प्रभुले भन्नुहुन्छ यी मानिसहरूलाई तिमीहरूले खुवाउनु पर्छ भन्नुहुन्छ, अनि त्यहाँ झन्डै पुरुषहरू मात्रै 5,000 पुरुषहरू थिए, अनि स्त्रीहरू, आमाहरू, दिदी बहिनीहरू, साना केटाकेटीहरू गर्दा त सायद 20,000 जति थिए होलान्। अनि उनीहरू भन्छन् हामीसित यहाँ केही पनि छैन, यस्तो ठाउँमा कसरी हामीले यिनीहरू खुवाउन सक्छौँ, 200 दिनारका रोटी ल्याए भने पनि यिनीहरूलाई सानो सानो टुक्रा पनि सबैलाई पुर्याउन सक्दैनौँ हामी, अनि हामीसित यहाँ पसल पनि छैन, पैसा पनि छैन, रोटी पनि छैन, अनि त्यति मात्रै हामीसित यहाँ समय पनि छैन, अब दिन ढल्कन लाग्यो, अब एकछिनमा झमक्क रात पर्छ, अनि यति धेरै मानिसहरूलाई हामीले कसरी खुवाउन सक्छौँ। अनि यसो प्रभु भन्नुहुन्छ होइन, तिमीहरूसित नभएको कुरो मैले सोध्या होइन, तिमीहरूसित भएका कुराहरू के छ, 5 रोटी 2 माछा, अनि त्यो सानो छिटोले उसित भएको 5 रोटी अनि 2 माछा ल्याएर चेलाहरूको हातमा दिएपछि येशु प्रभुले त्यो लिनुभयो, याद गर्नुहोस् है, उसित पाँचवटा रोटी थियो, पाँचैवटा रोटी उसले प्रभुलाई दियो, आफ्नो लागि साँचेर एउटा चाहिँ राखेर अरू चारवटा दिएको होइन, पाँचैवटा प्रभुलाई दियो। अनि प्रभुले पाँचवटा रोटी दुईवटा माछा लिएर आशीर्वाद मागेर धन्यवाद चढाएर भाँच्नु भएपछि 20,000 मानिसले खान सके, 12 डालो टुक्रा तकनिर उठाए। त्यस प्रकारको आश्चर्य कर्म यदि तपाईँले मण्डलीमा देख्न चाहनुहुन्छ भने, तपाईँको परिवारमा देख्न चाहनुहुन्छ भने, तपाईँको जीवनमा देख्न चाहनुहुन्छ भनेदेखि पाँचवटा रोटी पुरै नै प्रभुको हातमा दिन पर्यो। आफ्नो लागि साँचेर राख्ने कुरो छैन। जसले यो गर्न सक्दछ त्यसले आश्चर्य कर्म देख्छ। तपाईँ र मेरो जीवनमा हामीले आश्चर्य कर्म नदेखेको एउटा कारण त्यही नै हो, हामीले आफूसित भएका सबै कुरो प्रभुलाई दिँदैनौँ, कति कुरो हामी आफै आफ्नो लागि साँचेर राख्छौँ। हनन्या अनि सफिराले जस्तै नै प्रेरितको 5 अध्यायमा पढ्छौँ नि, जमिन बेचेपछि उनीहरूले पैसा लिएर आए, अनि त्यहाँदेखि हनन्याले त्यो पैसा लिएर चेलाहरूको पाउमा राख्दाखेरि त्यहाँदेखि यता पत्रुसले भन्दछ, तिमीहरूले जमिन यतिमै बेचेका हौ, हो हामीले यतिमै बेचेका हौ, पवित्र आत्मालाई किन ढाँटेको तिमीहरूले, त्यो जमिन त बेच्नभन्दा अगाडि पनि तिमीहरूकै जमिन थियो, बेचिसकेपछि पनि त्यसको मोल त त्यो तिमीहरूकै हो, अनि किन त्यस प्रकारले ढाँटेको। अनि हनन्याले त त्यत्तिकै बेलामा मर्यो, उसको त मृत्यु भयो त्यही नै। 3 घन्टापछि उसकी श्रीमती सफिरा आई, अनि उसले त सोचिराखेको थिए आज त मेरो श्रीमानलाई कस्तो इज्जत मान दिएको होला, पत्रुस अनि अरू चेलाहरू प्रेरितहरूको सँगमा त्यहाँ माथि कुर्सीमा राखेको होला, किनकि हामीले मण्डलीलाई यति धेरै पैसा हामीले पैसा दिएको भेटी चढाएको। अनि ऊ आउँदा आउँदै पत्रुसले भन्छ, साँच्चै नै तिमीहरूले जमिन त्यतिमै बेचेका हौ, अनि हस्तफिरा पनि भन्दछ, हो हामीले त्यतिमै बेचेका हौ, अनि पत्रुस भन्दछ, तिमीहरूले किन पवित्र आत्मा परमेश्वरको बिचमा झुट बोल्नलाई तिमीहरूले त्यसरी महत्त्व गर्यो, ऊ तिम्रो श्रीमानलाई गाडेर आउने जवानहरू त त्यहाँ पर्खिराखेका छन्। अनि सफिरा पनि त्यहाँ लडी, अनि उसको पनि मृत्यु भयो, अनि उसको लास उनीहरूले लगेर जलाइदिए। किन? किनकि उनीहरूले दिनुपर्ने कुरा सबै दिएनन्, लोभ गरेर साँचेर राखे उनीहरूले, परमेश्वरमाथि भरोसा राखेनन्, उनीहरूले लोभ गरे, अनि यसै कारण उनीहरूले आशिष पाएनन्, उनीहरूले श्राप पाए। प्रियहरू, दिने कुरोको सम्बन्धमा हामीले कतिवटा कुराहरू सिकिसकेका छौँ, प्रभुलाई धन्यवाद होस्, तर यस प्रकारका कुराहरू कति छन् जो हामीले याद गर्न पर्ने। प्रभुलाई दिने हो भनेदेखि हामीले जो छ सबै नै दिनुपर्ने हो, लुकाएर राख्ने कुरो होइन, प्रभुलाई ढाँट्ने कुरो होइन, यति चाहिँ ल्याएर दिएपछि यति चाहिँ घरमै लुकाइराखेको छ अनि प्रभुलाई चाहिँ मैले यो यति नै हो दिनुपर्ने चाहिँ भनेर त्यस प्रकारले ढाँट्ने कुरो आउँदैन, यसरी प्रभुलाई ढाँट्नुहुन्न। यो कुरो हो नि, त्यो विधवाको कुरो सुन्नुभयो तपाईँले, भण्डारमा मन्दिरको भण्डारमा सबैले भेटी चलाउन लागेका थिए, सुनका सिक्काहरू, गरगहनाहरू, दामी दामी कुराहरू, पैसाहरू दिन लागेका थिए, अनि त्यो बुढीले आफ्नो पटुका खोली अनि त्यहाँदेखि 2 पैसा निकाली, उसले 2 पैसा लुकाको 21 अध्यायमा पढ्छौँ त्यो कुरो, अनि उसले 2 पैसा निकालेर, तामाका पैसा 2 पैसा निकालेर भण्डारमा लगाई। अनि सायद कतिले त भन्यो होला, कस्तो मूर्ख काम गरेको, 2 एउटा त आफै राखे हुन्थ्यो नि, एउटा मात्रै परमेश्वरले दिन्छ, के बिग्रिने थियो त, परमेश्वर पनि त्यति निष्ठुर त हुनुहुन्न, बिचारेसित 2 मात्रै रहेछ, एउटा ऊ आफै राखेकी छ, परमेश्वरले त तिमीलाई माफ दिने थियो, कारण तिमीसित त 2 मात्रै त थियो, तर उसले 2 उसित भएको 2 नै भण्डारमा लगाए। प्रभुले चेलाहरूलाई भन्नुभयो, धेरै मानिसले आज यहाँ भेटी चलाएको छ, सबैभन्दा बढी भेटी दिने चाहिँ यो बुढी विधवा हो। अरूहरूले त आफ्नो प्रशस्तताबाट दिए, धेरै प्रशस्त प्रशस्त रुपियाँ पैसा धन दौलत हुनेहरूले सुनका सिक्का चाँदीका सिक्काहरू लगाए, त्यहाँ गरगहनाहरू लगाए उनीहरूको प्रशस्तताबाट। त यो बुढियाको त उसको जीविका नै त्यति थियो, दुईवटा तामाका पैसा दुवै पैसा उसले लगाए। यसकारण अरूहरूले दिएको सबैले दिएको भन्दा बढी यसले दिएकी छ। प्रियहरू हामीले एकदमै राम्ररी याद गर्न पर्ने चाहिँ परमप्रभुलाई दिने कुरो। अब कतिजना मेरा भाइ बहिनीहरू आज यहाँ हुनुहुन्छ होला, तपाईँ भन्नुहुन्छ हामी त प्रभुलाई दशौँ अंश पनि दिइराखेका छौँ, दशौँ अंश चाहिँ परमेश्वरको भण्डारमा ल्याउनु पर्ने परमेश्वरको भाग हो। अनि कतिजना सायद तपाईँ भन्नुहोला खोइ त हामीले दशौँ अंश ल्याइराखेका छौँ र पनि हामीलाई किन यस्तो अपुग, अझै पनि अभाव छँदैन छ, रुपियाँ पैसा हामीलाई चाहिए जति हामीले पाइराखेका छैनौँ, अझै पनि रुपियाँ पैसाको अभावको कारणले घरमा कतिवटा समस्याहरू छन्, छोराछोरीहरू पढाउन कति गाह्रो छ, महँगी यसरी बढेर आइसक्यो अनि हामीलाई चाहिँ धेरै असजिलो भइरहेको छ, किन होला? हामीले चाहिँ दशौँ अंश त ल्याइराखेका छौँ नि, परमेश्वरको वचनमा त लेखेको छ दशौँ अंश दिएपछि त अरे स्वर्ग झ्यालहरू खोलेर परमेश्वरले यति धेरै आशिष खन्याउनुहुन्छ अरे अटाउने ठाउँ पनि हुँदैन भनेर परमेश्वरले भन्नुभएको, खोइ त त्यो पुरा भएको, किन परमेश्वरले स्वर्गका झ्यालहरू खोलेर आशिष वर्षाउनु भएको छैन हाम्रो परिवारमा? सायद तपाईँले भन्नुहोला। एउटा कुरो याद गर्नुहोस् है, मलाकीको तीन अध्याय म त्यहाँ पढिदिन्छु तपाईँलाई, मलाकीको तीन अध्यायमा त्यहाँ जहाँ कि यो दशौँ अंशको बारेमा लेखिएको छ, अनि दशौँ अंशको बारेमा लेखिएको मलाकीको तीन अध्याय नौ पदमा लेखिएको छ, नौ र दस पदमा, श्राप परेर तिमीहरू श्रापित भयौ किनकि तिमीहरू मलाई लुट्दछौ, तिमीहरू सम्पूर्ण जातिले। त्यहाँदेखि दस पदमा भन्दछ जम्मै दशौँ अंश भण्डारमा ल्याऊ र मेरो घरमा भोजन रहोस्, यसरी मलाई जाँचेर हेर कि स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिन, सेनाहरूका परमप्रभु भन्नुहुन्छ। तिमीहरूका जम्मै दशौँ अंश, जम्मै भनेको चाहिँ सम्पूर्ण पुरा, जति दशौँ अंश भनेपछि दशौँ अंश हो त्यो, अनि यसकारण चाहिँ तिमीहरूको जम्मै दशौँ अंश पुरा दशौँ अंश भण्डारमा ल्याऊ अनि मेरो घरमा खानालाई रोटी होस्। परमेश्वर आफैले त रोटी खानुहुन्न, परमेश्वर हाम्रो परमेश्वर रोटी खाएर बाँच्ने परमेश्वर हुनुहुन्न, तर मेरो घरमा रोटी होस् भनेको के भनेको, किनकि मेरा घरमा कति भोकाएका मानिसहरू छन्, भोकाएका मानिसहरू आउँछन्, मेरा छोराछोरीहरू तिनीहरूलाई मैले रोटी दिन पर्यो, खुवाउन पर्यो, अनि मेरो घरमा रोटी होस्, मण्डलीमा खाने कुरो होस्, मण्डलीमा आशिष होस् परमेश्वरले भन्नुभयो। अनि म यदि मण्डलीमा आशिष हुनु हो भनेदेखि, मेरो घरमा रोटी हुनु हो भने, मेरो घरमा खाने कुरो हुनु हो भनेदेखि तिमीहरूको जम्मै दशौँ अंश, कुनै कुरो घटाएर कम्ती गरेर होइन तर जम्मै दशौँ अंश भण्डारमा ल्याऊ। अनि हुनु सक्दछ तपाईँ कतिजना दशौँ अंश दिने भाइ बहिनीहरू हुनुहुन्छ, तपाईँले दशौँ अंश दिँदै हुनुहुन्छ, प्रभुलाई धन्यवाद होस्, र पनि अझसम्म आशिष तपाईँको परिवारमा देख्न सकिराख्नु भएको छैन, अझसम्म पनि तपाईँका घर परिवारमा रुपियाँ पैसाको अभाव छ, तपाईँलाई कतिवटा कुराको अभाव छ, तपाईँको परिवारमा शान्ति छैन, रोग बिमारले छोडेको छैन, तपाईँका छोराछोरीहरूले दुःख दिइराखेका छन्, समस्यै समस्या भइराखेको छ, किन दशौँ अंश दिएर पनि यी सबै आशिष यी सबै श्रापहरू किन तपाईँको घरमा? किनकि हुनु सक्दछ तपाईँले दशौँ अंश पुरा भण्डारमा ल्याउनु भएको छैन, पुरा दशौँ अंश भण्डारमा ल्याउनु पर्ने, प्रभुलाई दिन पर्ने, अनि तब प्रभुले स्वर्गका झ्यालहरू खोलिदिनुहुन्छ अनि आशिष दिनुहुन्छ। अनि परमेश्वरको आशिष भनेको चाहिँ रुपियाँ पैसा मात्रै होइन, हामी त कतिचोटि त्यही भन्छौँ नि, धेरै रुपियाँ पैसा भन्छ परमेश्वरले आशिष दिनुभयो, रुपियाँ पैसा मात्रै होइन प्रियहरू, परमेश्वरको आशिष भनेपछि अरू कुराहरू पनि, घरमा शान्ति, मेल, आनन्द, तपाईँको व्यवसायमा, तपाईँको काममा तपाईँलाई सफलता, तपाईँको काममा तपाईँको प्रमोसनको कुरो, तपाईँ माथिल्लो तहमा जाने कुरो, तपाईँको व्यापार वाणिज्य व्यापारमा फाइदा हुने कुरो, लाभ उठाउने कुरो, घरमा रोग बिमार बिसन्चो बनाहरू हटेर जाने कुरो, छोरा छोरीहरूको समस्याहरू हटेर जाने कुराहरू, एकता, मेल, शान्ति, आनन्द, परमेश्वरको आशिष यी सबै कुराहरू हुन्। खालि रुपियाँ पैसा मात्र होइन, अनि यो कुरो पनि परमेश्वर भन्नुहुन्छ तिमीले पुरा दशौंश भडारमा ल्यायो भने यी कुराहरू पनि तिमीलाई प्राप्त हुनेछ। अनि एउटा कुरो याद गर्नुहोस् है, दिँदै बेलामा नि प्रियहरू हामीले याद गर्न पर्ने कुरो चाहिँ, जति हामीहरू दिन्छौँ नि त्यही नाप अनुसार परमेश्वरले हामीहरूलाई फिर्ता दिनुहुन्छ। म बाइबलमा चाहिँ लुकाको 6 अध्याय त्यसमा हेर्नुहोस् त, लुकाको 6 अध्यायको 38 पदमा लेखिएको छ, देव र तिमीहरूलाई पनि दिइनेछ, मानिसहरूले प्रशस्त परिमाणमा खाँदै खाँदै बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ, जुन नापमा तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले फिर्ता पनि पाउनेछौ। भनाइको अर्थ चाहिँ यो चाहिँ यो फेरि दोस्रो कुरन्थी 9 अध्यायमा यो कुरो यस प्रकारले बताइएको छ, दोस्रो कुरन्थी 9 अध्याय अनि त्यसको पनि म एउटा पद पढिदिन्छु, त्यसको 6 पदमा लेखिएको छ, तर कुरा यही हो कि थोरै छर्नेले थोरै नै कटनी गर्छ र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ। थोरै छर्नेले अलिकति एक मुठी बिउ मात्रै छर्नेले अनि त्यस हिसाबले उसले सायद 1.5 आथी अन्न वा त्योभन्दा अलिक बढी होला सायद उसले कटनी गर्न सक्छ, तर एक मानु छर्नेले त्योभन्दा त्यस हिसाबले स्नाप अनुसार अझै बढी झन् 1 पाथी छर्नेले उसले त कति मुढी बटुल्न सक्छ। जति हामी छर्छौँ त्यस हिसाबले नै हामीले कटनी गर्छौँ, एक मुठी मात्रै छरेर त्यहाँदेखि मुरी मुरीको आशा गर्नु त्यो मूर्खता हो, किनकि हामीले थोरै मात्रै छर्यौँ नि, एक मुठी मात्रै छर्यौँ भनेदेखि हामी मुरी मुरी अन्नको आशा राख्न सक्दैनौँ। जुन नापले हामी छर्छौँ त्यही नाप अनुसार हामीलाई फिर्ता पनि दिइन्छ। डालोमा भेटी लगाउँछौँ हामीहरू, अलिकति थोरै भेटी लगाउँछौँ अनि हामी आशा गर्छौँ परमेश्वरले हामीलाई हजारौँ लखौँ रुपियाँ दिनुहुन्छ अनि त्यहाँदेखि हाम्रो ऋणहरू तिर्न सक्छौँ। होइन प्रियहरू, भेटी लगाउँदै बेलामा पनि हामीले याद गर्नुपर्छ, तपाईँले जति लगाउनुहुन्छ त्यस नाप्ने नै फिर्ता आउँछ तपाईँमा। त्यसकारण हामीले चाहिँ यहाँ लेखेको चाहिँ त्यही कुरो भनेको, थोरै छर्नेले थोरै नै कटनी गर्छ र प्रशस्तसँग छर्नेले प्रशस्तसँग कटनी गर्छ। दिँदै बेलामा हामीले कन्जुसी गर्नु भएन, दिँदै बेलामा हामीले आफ्नो हात मुठी खोलेर दिन सिक्न पर्यो। हननियली सफिराले जस्तै दिन त दिँदैछ अनि र पनि आफै फेरि आफ्नो लागि पनि साँचेर राख्नु, त्यस्तो खालको कुराहरू गर्नु अलिकति कति अवस्थामा ठिक हुँदैन, परमेश्वरलाई ढाँट्न सक्दैनौँ हामीहरू। यो बाइबलमा लेखेको छ हेर्नुहोस् है, यो हितोपदेशमा लेखेको कुरा म एक दुईवटा तपाईँहरूलाई पढिदिन्छु। हितोपदेशमा बाइबलमा लेखेका कुराहरू म तपाईँलाई पढिदिन्छु। हितोपदेशको 11:25 लेखेको छ, हितोपदेश 11:25 लेखेको छ, कोही मानिसले उदार हातले दिन्छ र अझ बढी पाउँछ, अर्काले दिन सक्ने पनि दिँदैन र दरिद्रतामा पर्छ। त्यसरी लेखेको छ, उदार हातले दिन्छ अरे कसैले चाहिँ, अनि प्रशस्तसँग, उसित प्रशस्त हुन्छ। मेरो पुरानो बाइबलमा अलिकति बेग्लै प्रकारले लेखिएको छ, अनि म यो पनि पढिदिन्छु। पुरानो बाइबलमा कसरी लेखेको थियो हेर्नु चाहिँ, कोही मानिसले उदार हातले खर्च गरेर पनि धनी नै हुन्छ, अर्को असाध्य जोहो गर्छ र पनि गरिब भएरै मर्छ। यहाँ तपाईँको बाइबलमा चाहिँ यहाँ चाहिँ पर्छ भनेर लेखेको रहेछ, दरिद्रतामा पर्छ भनेर लेखेको रहेछ, तर मेरो पुरानो बाइबलमा लेखेको दरिद्रतामा मर्छ भनेर लेखेको छ। भनाइको अर्थ चाहिँ ऊ कहिल्यै पनि धनी हुन सक्दैन। यो मानिसले चाहिँ अर्काले दिन सक्ने पनि दिँदैन, उसित प्रशस्त छ, उसले दिन सक्छ र पनि उसले लोभ गरेर चाहिँ लालच, उसले लोभ गरेर त्यो चाहिँ अप्ठ्यारो राख्छ, दिन चाहँदैन, दिँदैन, अनि यसै कारण ऊ चाहिँ त्यतिकै गरिब भएर मर्छ। उसित भएका सबै कुराहरू उदेखि खोसिनेछ, आखिर उसको हातमा केही पनि पर्ने छैन, ऊ गरिब भएर मर्छ। दिने कुरोको सम्बन्धमा त्यो 25 हेर्नुहोस् न, 25 उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्छ। त्यहाँ त्यहाँ चाहिँ उत्साह लेखेको रहेछ, मेरो पुरानो बाइबलमा लेखेको छ उदार मानिसको उन्नति हुन्छ, अरूलाई सहायता गर्नेले सहायता पाउँछ, अरूलाई सहायता गर्नेले सहायता पाउँछ। राम्ररी कान खोलेर सुन्नुहोस् है यो कुरो। कतिचोटि हाम्रो दुःखमा पर्छौँ, सहायता खोज्छौँ, हामीले सहायता पाउँदैनौँ। किन सहायता पाउँदैनौँ भन्दाखेरि कसरी पनि हामीले सहायता दिँदैनन्। किन सहायता दिँदैनन् भन्दाखेरि हामीले पनि कसैलाई सहायता दिएनौँ। अरू अरू दुःखमा पर्दाखेरि हामीले कसैलाई सहायता दिएनौँ, अनि यसै कारण हामी दुःखमा पर्दाखेरि हामीलाई पनि कसैले सहायता दिएनन्। यो पनि राम्ररी याद गर्नुहोस् है। यहाँ लेखे अनुसार यहाँ हितोपदेश 21:13 लेखेको रहेछ, हितोपदेश 21:13 लेखेको छ, कसैले असहायको बिन्ती सुनेन भने त्यसले पनि सहायताको निम्ति पुकारा गर्दा त्यसको बिन्ती सुनिने छैन। कति स्पष्टसँग लेखिदिएको छ अघि हितोपदेश 21:13 कसैले असहायको बिन्ती सुनेन भने त्यसले पनि सहायताको निम्ति पुकारा गर्दा त्यसको बिन्ती सुनिने छैन। किनकि त्यसले असहायमा परेको मान्छेको बिन्ती नै सुनिदिएन, असहाय मान्छेको बिन्ती नै सुनिदिएन, यसकारण त्यो आफैले दुःख पाउँदाखेरि पनि त्यसको बिन्ती पनि कसैले सुन्दैन। 19 हितोपदेश 19:17 लेखेको छ, 19:17 उदार चित्तले गरिबलाई जसले दिन्छ त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ। उदार चित्तले गरिबलाई जसले दिन्छ त्यसले परमप्रभुलाई तापट दिन्छ। गरीबलाई उदार चित्तले गरीबलाई सहायता दिएको चाहिँ परम प्रभु परमेश्वर पितालाई सापट दिएको हो। अनि सापट दिएको त याद चाहिँ के भनेको तपाईँले, सापट दिएको भनाइको अर्थ चाहिँ पैसो दिएको, केही समयको लागि हो त्यो। तपाईँले सापट दिएको कुरो चाहिँ फेरि फिर्ता आउँछ तपाईँका। अनि जब परमेश्वर तपाईँलाई फिर्ता दिनुहुन्छ, तपाईँले थोरै दिनुभएको छ भने पनि परमेश्वरले तपाईँलाई फिर्ता दिँदै बेलामा धेरै नै दिनुहुन्छ। परमेश्वरले ब्याजसँग नै दिनुहुन्छ भनौँ, परमेश्वरले तपाईँलाई अझै प्रशस्तसँग दिनुहुन्छ। बाइबलमा यस्ता खालका कुराहरू लेखिएका छन् दिइहरू हो। अनि यसै कारण हामीले यस्ता खालका कुराहरूमा एकदमै राम्ररी ध्यान दिनुपर्ने, गरिबहरूलाई दिनुपर्ने, मुठी खोलेर दिनुपर्ने, यो जानेर कि एक दिन हामी आफै पनि त्यस्तो अवस्थामा भयौँ भनेदेखि, त्यस्तो अवस्थामा भयौँ भनेदेखि हामीलाई पनि त अरूहरूले दिनुपर्छ। अनि हामीले त्यो अरूलाई दिएनौँ भनेदेखि अरूहरूले हामीलाई त्यो दिने कुरै आएन नि। देऊ त तिमीहरूलाई दिइनेछ। अनि कतिले चाहिँ दिँदै दिँदैनन्, आफै साँचेर राख्छन्, लोभ गरेर राख्छन्, अनि यसै गर्दा फलस्वरूप उनीहरूले दिँदै दिँदैनन्। अनि नदिएको कारणले उनीहरूलाई जहिले पनि अभाव घटी भइ नै रहन्छ। त्यो हामीले राम्ररी बुझ्नुपर्ने। म तपाईँलाई यो बाइबलबाट नै बताइदिउँ कसरी दिनुपर्ने, बाइबलमा कसरी लेखिदिएको छ। यो अघि हामीले लुका पढिराखेको थियौँ, लुकाको 6 अध्यायमा नै, लुकाको 6 अध्यायमा हामीहरूले चाहिँ अरूहरूलाई दिने कुरो 6 अध्यायको 30 पदमा, तिमीसित माग्ने हरेकलाई देऊ र तिम्रो माल लैजानेसँग फेरि नमाग। प्रभुले भन्नुभएको है 31 पदमा, औ जसो मानिसहरूले तिमीहरूसित गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ तिमीहरूले पनि तिनीहरूसित त्यसै गर। 35 र 36 पदमा, तर आफ्ना शत्रुलाई प्रेम गर र तिनीहरूको भलाइ गर, औ फेरि केहीको आशा नगरेर ऋण देऊ र तिमीहरूको इनाम ठुलो हुनेछ, परम प्रधानका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र दुष्टमाथि कृपालु हुनुहुन्छ। जस्तो तिमीहरूका पिता कृपालु हुनुहुन्छ तिमीहरू पनि कृपालु हौ। यहाँ पनि त्यसरी भन्दछ। 34 पदमा के भन्दछ, जसबाट फेरि पाउने आशा राख्दछौ तिमीहरूलाई ऋण दिन्छौ भने तिमीहरूलाई के स्याबासी छ, किनकि पापीहरूले पनि त फेरि उत्तिकै पाउनेलाई पापीहरूलाई ऋण दिन्छन्। भनाइको अर्थ चाहिँ जब तिमीहरू दिन्छौ खुला हृदयले देऊ, फेरि फिर्ता पाउने आशाले पनि होइन भन्छ। पायो भने कि राम्रो कुरो हो, तर पाएनौ भनेदेखि पनि परम प्रभु परमेश्वर पिताले तिमीले दिएका कुराको सट्टामा तिमीलाई बढी आशिष दिनुहुन्छ। परम प्रभुले दिनुहुन्छ तिमीहरूलाई यो कुरो। यो चाहिँ हामीले अहिलेसम्म सिकिराखेका कुराहरू चाहिँ यिनीहरू। अब एउटा यो चाहिँ आखिरी कुरो हो भनेर म शेष गर्छु। दिने कुरोको सम्बन्धमा अहिलेसम्म जानेका कुरा चाहिँ यिनीहरू, मैले अहिले तपाईँलाई बताएका कुराहरू हामीले नजानेको कुरो होइन, हामीले जानेकै कुराहरू हो, हामी सुनिसकेकै कुराहरू हुन् यिनीहरू। अनि कतिवटा कुरा हामी मनन गरेका छौँ अनि हामी राम्ररी बुझ्छौँ। तर अब यो कुरो जो तपाईँलाई म भन्न लागेको छु, यो चाहिँ के भनेदेखि दिने कुरो चाहिँ खालि रुपैयाँ पैसाको कुरो मात्र होइन रहेछ। दिने कुरो राम्रो सुन्नुहोस् है, दिने कुरो भनेको चाहिँ खालि रुपैयाँको पैसाको कुरो मात्र होइन। जब प्रभुले भन्नुभयो नि देऊ त तिमीहरूलाई पनि दिइनेछ, अनि प्रभुले भन्नुभयो पुरा नाप खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा दिनेछन्। प्रभुले भन्नुभयो, प्रभुले यो भन्नुभयो, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ। जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीले फिर्ता पनि पाउनेछौ। फिर्ता पाउने कुरो चाहिँ पछिबाटको कुरो हो, दिने कुरो चाहिँ पहिले हुनु, फिर्ता पाउनुभन्दा अगाडि चाहिँ दिने कुरो हो। यदि हामीले दिँदै दिएनौँ भने त फिर्ता पाउने त कुरै छैन। अनि कति अवस्थामा हामीहरू चाहिँ दिएका चाहिँ हुँदैनौँ, फिर्ता पाउने कुरोको आशा गरिराख्छौँ, त्यो कुरो मिल्दैन प्रियहरू हो। पहिले त हामीले त दिन पर्यो नि, दिन पर्यो। जस्तो अब खेत जोतेको छ, सबै कुरो ठिक छ, अनि हामीसित बिउ छ, अनि त्यो बिउ चाहिँ हामीले चाहिँ दिएनौँ अरे, खेतलाई दिएनौँ अरे, त्यो बिउ चाहिँ आफै आफैले साँचेर राख्यौँ अरे, भनेपछि अरूहरूको कटानी गरेर धेरै अन्न काट्दै बेलामा हामीहरूको खेतबारीबाट अन्न आउँदैन, किन अन्न आउँदैन भने उनीहरूको भन्दा पनि हाम्रो खेतबारी त अझ मलिलो हो, धेरै मलजल गरेको राम्रो खेतबारी हो, किन हाम्रो खेतबारीबाट चाहिँ अन्न आएन भन्दाखेरि हामीले खेतमा अन्न नै दिएनौँ। दिनुपर्ने हो नि, त्यो चाहिँ हामीले मुठी बाँधेर राख्यौँ, दिएनौँ। जसको फलस्वरूप के भयो भनेदेखि कटनीको बेलामा अरूहरूले धेरै अन्नहरू थुपार्न लागे, उनीहरूको खलामा धन चारमा ल्याएर थुपार्न लागे, हामीसित अन्न नै छैन, किनभनेदेखि अरूहरूले चाहिँ खेतबारीमा दिए अनि त्यसको फलस्वरूप उनीहरूले पाए, हामीले चाहिँ दिएनौँ अनि हामीले चाहिँ पाएनौँ। यो 126 भजन सङ्ग्रहमा यहाँ हामीले धेरै कुरो यो पढेको 126 भजन सङ्ग्रह अनि त्यसको 5 र 6 पदमा लेखेको आँसुको साथमा छर्नेहरूले आनन्दका गीत गाउँदै कटनी गर्नेछन्, जो रुँदै रुँदै बिउ बोकेर छर्न जान्छ त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउँदै फर्कनेछ। अनि यहाँ चाहिँ किन होला आँसुको साथमा छर्नेहरूले, किन आँसुको साथमा छरेको भन्दाखेरि चाहिँ उसित यति मात्रै अन्न छ, अनि त्यो चाहिँ खानलाई रोटीको अन्न होइन, छर्नलाई बिउ हो त्यो चाहिँ। अनि उसको जहान पनि भोकै छ, छोराछोरीहरू भोकै छन्, रोइरहेका छन्, खाना मागिरहेका छन्, खाने कुरो छैन, यहाँ बिउ छ हातमा यति छ। अनि उसले के भन्दछ भनेदेखि अब यो मैले मेरो छोराछोरीहरूको भोक तार्नका लागि दिएँ भनेदेखि अहिले बेलुकीको लागि त होला, फेरि भोलि बिहान त यिनीहरू भोकाउँछन् नै, भोलि बिहान त फेरि यिनीहरू रुनले लाग्छन्। अनि यसै कारण उसलाई बडो नरमाइलो लाग्छ अरे, त्यो बिउ लिएर गएर त्यहाँदेखि ऊ छर्नलाई जान्छ। छोराछोरीहरूलाई आफ्नो स्वास्थ्यलाई भोकै राखेको छ घरमा, अनि त्यो बिउ छर्न जान्छ, हातमा अन्न हुँदा हुँदै पनि त्यो अन्न पकाएर खान गर्छमा बिउ छर्न गयो। अनि यहाँ भनेको कुरो त्यही नै हो, आँसुको साथमा छर्नेहरूले आनन्द साथ गाउँदै कटनी गर्नेछन्, जो रुँदै रुँदै बिउ बोकेर छर्न जान्छ त्यो फसलका बिटाहरू बोकेर आनन्दले गीत गाउँदै फर्कनेछ भनेको कुरो त्यही नै हो। दिनु पर्यो हामीले पहिले, अनि त्यहाँदेखि पो हामीलाई पनि फिर्ता दिन्छ। यसकारण दिने कुरो चाहिँ पहिले हो, फिर्ता पाउने कुरो चाहिँ पछि हो। दिँदै दिएन भनेदेखि फिर्ता पाउने त कुरै छैन। यो ब्याङ्कमा पैसा राख्ने कुरो पनि त्यही हो, ब्याङ्कमा गएर हामी पैसा थुपार्छौँ अनि मेरो हाम्रो एकाउन्टमा पैसा छ भनेदेखि हामी आवश्यकता पर्दाखेरि हामी चेक लेखेर गएर ब्याङ्कबाट पैसा निकाल्न सक्छौँ, किनभनेदेखि पहिले हामीले ब्याङ्कमा पैसा दियौँ, त्यहाँ हामी हाम्रो पैसा छ, हाम्रो हिसाब छ त्यहाँ। अनि यसै कारण हामीलाई आवश्यकता पर्दाखेरि हामी चेक लेखेर जान्छौँ अनि ब्याङ्कबाट त्यो पैसा हामीलाई फिर्ता दिन्छ। पहिले चाहिँ हामीले दिनु पर्यो अनि त्यहाँदेखि चाहिँ हामीले फिर्ता पाउँछौँ, यो कुरो हामीले बिर्सिनु भएन। अनि मैले तपाईँलाई भन्न चाहेको कुरो चाहिँ यो दिने कुरो भनेको नि प्रियहरू, जब प्रभुले भन्नुभयो लुका 6:38 मा जब प्रभुले भन्नुभयो देऊ त तिनीहरूलाई पनि दिइनेछ। यो भनेको चाहिँ के भन्दाखेरि पहिले चाहिँ हामीले त्यो दिने काम चाहिँ पहिले हामीले गर्नुपर्ने छ, पहिले चाहिँ हामीले दिने काम गर्नुपर्ने रहेछ, त्यहाँदेखि पो हामीले चाहिँ फिर्ता दिने काम चाहिँ पछिबाट हुने रहेछ। अनि यो चाहिँ रुपियाँ पैसाको सम्बन्धमा मात्र होइन, अरू कुरोको सम्बन्धमा पनि। यहाँ माथि हेर्नुहोस् त, माथि 37 पदमा प्रभु के भन्नुहुन्छ, लुका 6:37 अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिने छैन, अरूलाई दोषी नठहराउ र तिमीहरू दोषी ठहराइने छैनौ, क्षमा गर र तिमीहरूलाई पनि क्षमा गरिनेछ। देख्नुहुन्छ यहाँ इन्साफ गर्ने कुरो, अरूहरूको न्याय गर्ने कुरो, त्यो त कस्तो रहेछ, त्यसले त राम्रो गर्दैन यो भनेर मुखले अरूहरूको अगाडि हेरा गर्ने, त्यसले त कस्तो नराम्रो काम गर्यो, त्यसले यो गर्न जानेन, अर्कालाई जज गर्ने कुरो। यहाँ प्रभु भन्नुहुन्छ अरूलाई न्याय नगर, अरूलाई जज नगर, इन्साफ नदेऊ अरूहरूलाई, किनकि यदि तिमीले अरूलाई इन्साफ दियौ भने अरूले पनि तिमीलाई इन्साफ नै दिन्छन्। जुन कुरो तिमी अरूलाई दिन्छौ त्यही कुरो नै अरूले तिमीलाई पनि दिन्छ। दोषी ठहराउने कुरो, अरूहरूलाई हामी दोषी ठहराउँछौँ। जुन मानिसले जहिले पनि अरूहरूलाई फलानाले यस्तो गर्यो, फलानाले उस्तो गर्यो, अर्काको दोष मात्रै खोजिरहन्छ, अर्कालाई दोषी मात्रै ठहराइरहन्छ, अरूहरूले पनि त्यो मान्छेलाई दोषी नै ठहराउँछ, किनकि उसले अरूहरूलाई दोषी ठहराउँदैछ नि। अनि जुन कुरो उसले दिन्छ त्यही कुरो उसले पनि पाउँछ, फिर्ता पाउँदाखेरि राम्रो कुरो पाउँदैन, क्षमा गर्ने कुरो पनि। अनि यो क्षमा गर्ने कुरोमा त हामी त साँच्चै नै कति ठुलो भुल गर्छौँ, हामी परमेश्वर भन्छौँ परमेश्वर क्षमा गर्नुहोस् क्षमा गर्नुहोस् परमेश्वर भन्छौँ हामीहरू, अनि हाम्रो भाइ बहिनीहरूलाई चाहिँ हामी चाहिँ क्षमा गर्दै गर्दैनौँ। प्रभु यहाँ के भन्नुहुन्छ भने क्षमा गर र तिमीहरूलाई पनि क्षमा गरिने, यदि तिमी अरूहरूलाई क्षमा गर्दैनौ भनेदेखि परमेश्वरले तिमीलाई पनि क्षमा गर्नुहुन्न। कति डरलाग्दो खालको कुरो, हामीले अरूहरूलाई पनि क्षमा गर्न पर्यो, अनि अरूहरूले पनि हामीलाई क्षमा गर्छन्, त्यति मात्र होइन परमेश्वरले पनि हामीलाई क्षमा गर्नुहुन्छ। क्षमा गर्ने कुरो पहिले चाहिँ हामीले गर्नुपर्ने रहेछ, संसारले बाहिरकारले गर्ने कुरो होइन, कि हामीले जुन कुरो पहिले दिन्छौँ त्यही कुरो हामीले चाहिँ फिर्ता दिइने रहेछ। हामीले चाहिँ खराब कुरो चाहिँ अरूलाई दिन्छौँ, अरूहरूबाट चाहिँ र असल कुरोको चाहना गर्छौँ, हुँदैन रहेछ त्यो चाहिँ, त्यो त हुँदैन। मैले अरूहरूलाई चाहिँ दोष लगाउँछु अनि अरूहरूले चाहिँ मेरो प्रशंसा गर्नु भन्छु, हुँदैन। मैले अरूलाई दोष लगाउँछु भने अरूहरूले पनि मलाई पनि दोषै लगाउँछन्, मैले अरूहरूलाई प्रशंसा गर्छु भनेदेखि अरूहरूले पनि मलाई प्रशंसा नै गर्छन्। जुन कुरो म अरूहरूलाई दिन्छु त्यही कुरो नै अरूहरूले मलाई पनि फिर्ता दिन्छन्, यो कुरो हामीले बिर्सिनु भएन। यसै कारण त्यहाँ हेर्नुहोस् त, त्यो 6 अध्याय त्यसको 31 पदमा हेर्नुहोस् न, 6 अध्यायको 31 पदमा जसो मानिसहरूले तिमीहरूसित गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै गर। हुन त यहाँ लेखेको छैन, तर प्रभुले भन्न चाहनु भएको चाहिँ जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ तिमीहरूले पनि तिनीहरूसँग पहिले त्यसै गर। पहिले गर्ने काम चाहिँ हाम्रो काम हो, हामी इच्छा गर्छौँ, हामी चाहिँ के इच्छा गर्छौँ, मानिसहरूले मलाई धेरै मन पराउन्, मानिसहरूले मेरो प्रशंसा गरून्, मानिसले मलाई प्यार गरून्, प्रेम गरून्, मेरो इज्जत गरून्, मानिसहरूले मसँग राम्रो व्यवहार गरून्, हामी चाहिँ त्यो चाहन्छौँ। हाम्रो इच्छा चाहिँ त्यो, त्यस्तो हो भनेदेखि हामीले पहिले उनीहरूसँग त्यस्तो व्यवहार गर्न पर्यो, हामीले उनीहरूलाई को प्रशंसा गर्न पर्यो, उनीहरूको भलो चिताउन पर्यो, उनीहरूलाई सहायता गर्न पर्यो, उनीहरूलाई प्यार देखाउनु पर्यो, प्रेम देखाउनु पर्यो, सहानुभूति देखाउनु पर्यो। जुन कुरो हामी उनीहरूलाई दिन्छौँ त्यही कुरो नै उनीहरूले फेरि हामीलाई दिन्छन्। मैले अरूहरूको चाहिँ बदनामी गरिहिँड्छु भनेदेखि उनीहरूबाट मैले प्रशंसा पाउँदिनँ, मैले पनि बदनामी नै पाउँछु, किनकि मैले बदनामी गरेँ नि। यस कारण प्रियहरू हो, दिने कुरो रुपैयाँ पैसा दिने कुरो मात्र होइन रहेछ। हामी क्रिस्चियनहरू भएपछि हामीले अरूहरूलाई दिने कुरो प्रियहरू, यदि हामी चाहिँ इन्साफ गर्छौँ अरूहरूको, अरूहरूलाई दोष लगाउँछौँ, दोष दिन्छौँ, हामी अरूहरूलाई क्षमा गर्दैनौँ, अरूसँग नराम्रो व्यवहार गर्छौँ, अरूहरूलाई एकदमै हेला गर्छौँ, निन्दा गर्छौँ भनेदेखि त्यस्तै प्रकारको व्यवहार उनीहरूबाट हामीले पाउँछौँ, फिर्ता पाउँछौँ त्यही कुरो जो हामीले दियौँ नि। जस्तो कि मकै छर्ने मान्छेले पछिबाट मकै नै पाउँछ, गहुँ त पाउँदैन, मकै छरेपछि त्यहाँबाट कोदो त पाउँदैन, उसले मकै नै पाउँछ। धान रोप्ने मान्छेले धानबाट धान नै पाउँछ, गहुँ त पाउँदैन, जौ पाउँदैन। जुन कुरो तपाईँ र मैले दिन्छौँ नि पछिबाट त्यही कुरो नै हामीलाई फिर्ता दिनेछ। त्यस्तै कारण हो परमेश्वरले हामीलाई पवित्र आत्मा दिनुभएको, अनि पवित्र आत्मा हामीमा हुनुहुन्छ, अनि पवित्र आत्माको भरपुरी पाएका मानिसहरूभित्र आत्माका फलहरू छन्। गलाती 5:22-23 लेखेर आत्माका फल प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाई, विश्वस्तता, नम्रता, संयम, यी 9 किसिमका फल आत्माका फल हामीसित छ। हामी जतिजनाले येशू मसीह प्रभुलाई आफ्ना मुक्तिदाता प्रभु भनी ग्रहण गरेका छौँ, यी आत्माका फलहरू चाहिँ, किनकि ख्रिस्ट यीशु हामीमा हुनुहुन्छ, आत्माका फलहरू चाहिँ ख्रिस्ट यीशुका यी सद्गुणहरू हुन्, सद्गुणहरू जो हामीमा छन्। अब यी आत्माका फलहरू चाहिँ हामीले अरूलाई दिनु पर्यो, प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम, यस प्रकारका कुराहरू हामीले अरूहरूलाई दिन पर्यो, किनकि अरूहरू भोकाएकाहरूलाई, कतिलाई प्रेम चाहिन्छ, कतिलाई प्यार चाहिन्छ, कतिलाई दया चाहिन्छ, कतिलाई माया चाहिन्छ, उनीहरूलाई चाहिएका कुराहरू दिउन्, अनि हामीसित आत्माको फल हामीसित भएको हुनाले यी कुराहरू चाहिँ हामी अरूसँग बाँड्न सक्छौँ, अरूलाई दिन सक्छौँ। अनि जब हामी यस्ता खालका कुराहरू अरूलाई दिन लाग्छौँ, प्रियहरू हो, अरूहरूले पनि तपाईँको आवश्यकतामा त्यस्तै असल कुराहरू नै तपाईँलाई कसरी दिने रहेछन् त अरूहरूले, देव र तिमीहरूलाई पनि दिइनेछ। कसरी दिने रहेछन्? मानिसहरूले प्रशस्त परिमाणमा खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। देख्नुहुन्छ, हामीले अरूसँग राम्रो व्यवहार गर्यौँ भने अरूहरूले हामीसँग राम्रो व्यवहार गर्छन्, हामीले अरूहरूसँग नराम्रो व्यवहार गर्यौँ भनेदेखि अरूहरूले पनि हामीसँग नराम्रो व्यवहार नै गर्छन्। अनि हामीले चाहिँ अरूहरूसँग चाहिँ नराम्रो व्यवहार गर्ने अनि अरूहरूबाट चाहिँ राम्रो व्यवहारको आशा गर्ने मिल्दैन प्रियहरू, यो हुँदै हुँदैन। यो त मकै छरेर त्यहाँदेखि ऊ धान काट्न गए जस्तै हुँदैन। मकै छर्यो भनेदेखि मकै नै आउँछ, त्यहाँबाट धान आउँदैन। कोदो छर्यो भने त्यहाँबाट कोदो नै आउँछ, पापर आउँदैन। जुन कुरो हामीले छर्छौँ त्यही कुरो हामीले फिर्ता पाउँछौ। यसै कारण हो देव त तिमीहरूलाई दिइने त भनेको थिएन। हामी क्रिस्चियनहरूले एकाले अर्कालाई यी कुराहरू दिन पर्यो। पैसाको कुरो मात्र होइन रहेछ यो चाहिँ, यो चाहिँ हामीसित भएका अरू कुराहरू पनि भाइ बहिनीलाई दिनपर्ने सहायता, माया, दया, प्यार, प्रेम, यस्ता खालका कुराहरू पनि हामीले चाहिँ दिनुपर्ने रहेछ। अनि जब हामी त्यस प्रकारले दिन्छौँ अनि मानिसहरूले फाइदा उठाउँछन्, त्यति मात्र होइन हामीले पनि फाइदा पाउँछौँ, फिर्ता पाउँछौँ, प्रशस्तसँग पाउँछौँ। त्यसकारण आजको वचन अनुसार चाहिँ देव त तिमीहरूलाई पनि दिइनेछ। प्रभु त्यही भन्नुहुन्न, प्रभुसँग हामी प्रार्थना गरौँ। तपाईँहरू प्रभुलाई भन्नुहोस्, प्रभु तपाईँले मलाई धेरै आशिषहरू दिनुभएको छ, किनभने यो आशिषहरू चाहिँ मैले आफैले साँचेर राख्ने होइन रहेछ, आवश्यकतामा परेका भाइ बहिनीहरूसँग बाँड्नुपर्ने रहेछ, मैले अरूहरूलाई दिनुपर्ने रहेछ। मलाई त्यसको लागि अनुग्रह गर्नुहोस्। पवित्र आत्मा तपाईँले मलाई सिकाउनुहोस् आवश्यकतामा परेकालाई दिने कुरो, असहायहरूलाई सहायता दिने, जसले असहायहरूलाई सहायता दिँदैन पछिबाट ऊ आफै पनि असहाय अवस्थामा हुँदाखेरि उसले पनि सहायता पाउँदैन, किनकि उसले दिएन नि। हामी क्रिस्चियनहरूले चाहिँ दिन पनि दिने बाबुका दिने छोराछोरीहरू छुटाउनु भएन, हामीले छुटाउनु भएन, किनकि हाम्रो स्वर्गीय पिताले पनि छुटाउनुहुन्न, हाम्रो स्वर्गीय पिताले पनि छुटाउनुहुन्न। मत्तीको पाँच अध्याय, मत्तीको पाँच अध्याय, अनि त्यो भनेर म शेष गर्छु। मत्तीको पाँच अध्याय अनि त्यसको 43 पददेखि तिमीहरूले सुनेका छौ यसो भनिएको थियो, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर, र तिमीहरू तिमीहरूका स्वर्गका पिताका सन्तान हुन सक्नेछौ, किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ। किनभने तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई केही नाम के महसुल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र औ तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने अरूले भन्दा बढ्ता के गर्यौ र कि अन्य जातिहरूले पनि त्यसै गर्दैनन् र यसकारण जस्तो तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ त्यस्तै तिमीहरू सिद्ध हौ। अनि हाम्रो स्वर्गीय पिताले के गर्नु हुँदो रहेछ भने यहाँ त भन्दैछ उहाँले दुष्ट र सज्जन दुवैको निम्ति घाम लगाइदिनुहुन्छ, दुष्ट पनि सज्जन पनि। बाहिर घाम लाग्दैछ त्यो चाहिँ सज्जनहरूको लागि मात्र होइन, त्यो घाम त दुष्टहरूको लागि पनि हो। धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ, पानी पर्छ, यो चाहिँ धर्मीहरूको लागि मात्रै पानी परेको होइन, दुष्टहरूको लागि पनि पानी परेको हो। परमेश्वरले कहिल्यै पनि पर्णपक्ष गर्नुहुन्न, यो चाहिँ धर्मी, यो चाहिँ अधर्मी, यो चाहिँ सज्जन, यो चाहिँ दुष्ट, परमेश्वरले छुटाउनुहुन्न। सबैसँग परमेश्वरले समदृष्टिले एकै दृष्टिले हेर्नुहुन्छ परमेश्वरले। अनि यहाँ बाइबलमा भनेको कुरो पनि त्यही हो, तपाईँ म परमेश्वरका छोराछोरीहरू हुनु हो भनेदेखि हामीले पनि छुटाउनु हुँदैन, सबैलाई हामीले दिनपर्छ। हामीसित भएका आशिषहरू कन्जुसै गर्नुहुन्न, फलाना त मसँग उसलाई त मलाई मनै पर्दैन म उसलाई दिन्न, होइन, यदि परमेश्वरले त्यसरी भन्नुभएको भएदेखि तपाईँले आशिष पाउन सक्नुहुन्थेन। तपाईँ त परमेश्वरको दृष्टिमा त कति अवस्थामा त एकदम मन नपर्ने व्यक्ति होला, तर परमेश्वरले ख्रिस्ती सुप्रभुमा तपाईँले दिनुभयो, मुक्ति दिनुभयो, आफ्नो सन्तान हुने अधिकार दिनुभयो, सबै आशिष दिनुभयो। यसकारण हामीले पनि त्यस प्रकारले भेदभाव गर्नु मिलेन। आउनुहोस् हामी सबैजना प्रार्थना गरौँ है, सबैजनाले। एकदम म तपाईँलाई भन्छु, तपाईँ आफ्नो लागि प्रार्थना गर्नुहोस्, हामी 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 भनेर प्रार्थना नगर्नुहोस्, म भनेर प्रार्थना गर्नुहोस्। प्रभुलाई भन्नुहोस्, प्रभु आज सुनेको यो वचनले तपाईँले मलाई के भन्न चाहनुहुँदैछ, के सिकाउन चाहनुहुँदैछ, त्यो गर्नका लागि मलाई पवित्र आत्माद्वारा शक्ति दिनुहोस्, म अरूलाई प्रेम गर्न सकौँ, प्यार गर्न सकौँ, सहायता गर्न सकौँ, अरूको भलो चिताउन सकौँ, अरूलाई मद्दत गर्न सकौँ, जस्तो अरूको इन्साफ गर्ने, अरूलाई दोष लगाउने, अरूलाई क्षमा नगर्ने, त्यस्तो नगरौँ म। मलाई पवित्र आत्माद्वारा त्यो अनुग्रह गर्नुहोस्, आत्माको फल म अरूहरूसँग बाँड्न सकौँ। आउनुहोस्, मुख खोलेर प्रार्थना गर्नुहोस्, तपाईँ मुख खोलेर प्रभुलाई भन्नुहोस्। प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, तपाईँले आज यस ठाउँमा हामीलाई दिने कुरोको सम्बन्धमा आज तपाईँले नयाँ कुरा देखाउनु भयो। हामीले दिने चाहिँ खालि रुपियाँ पैसा मात्र होइन रहेछ, हामीले कसरी एकाअर्कालाई तपाईँले हामीलाई दिनुभएका आशिषहरू पनि हामीले अरूहरूलाई दिनुपर्ने रहेछ, यो कुरो आज हामीले सिकेका छौँ। अनि तपाईँ आफैले अनुग्रह गर्नुहोस् परमेश्वर पिता, पवित्र आत्माद्वारा यो कुरो तपाईँले हामीलाई सिकाउनुहोस्, अनि हामी साँच्चै नै हामीसित भएका कुराहरू लोभ गरेर आफै साँचेर राख्ने मात्र होइन, हामी अरूहरूसँग बाँडछुट गर्न सकौँ, अरूहरूलाई दिन सकौँ। असल कुरा हामीले दियौँ भने तपाईँले हामीलाई असल कुरो नै फिर्ता दिनुहुँदो रहेछ, यो कुरो हामीलाई बुझाउनुहोस्, अनि हाम्रो जीवनबाट आफ्नो महिमा लिनुहोस्। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हाम्रो धन्यवाद ग्रहण गर्नुहोस्, प्रभु येशु ख्रीष्टको नाममा।